أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم نحمده ونصلي ونسلم على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولما رأى المؤمنون الأحزاب قالوا هذا ما وعدنا الله ورسوله وصدق الله ورسوله وما زادهم إلا إيمانا وتسليما صدق الله مولانا العلي العظيم وصدق رسوله النبي الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين بارگاہ رسالت اور آل رسالت میں باواد بلند درود پاک کا نذرانہ پیش کیجیے. اللہم صلی علی سیدنا مولانا محمد و علی سیدنا و مولانا محمد و اصحاب سیدنا و مولانا محمد و بارک وسلم صلاۃ و سلام علیک یا سیدی یا رسول اللہ. حمد و صلاۃ کے بعد سورہ احزاب کی ایک آیہ کریمہ کی تلاوت سے اپنے آپ کو مشرف کیا. نبی کریم صلی اللہ علیہ وسلم کی حیات مبارکہ سیرت مبارکہ کا ایک عظیم گوشہ گوشہ جہاد ہے جس میں نبی کریم صلی اللہ علیہ وسلم نے اسلام کے خاطر اسلام اور پیغمبر اسلام اور مسلمانان عالم پر ہونے والے حملوں کا جواب دیا. تاریخ اسلام کی بہت سی جنگیں غزوات جس میں صحابہ کرام رضوان اللہ تعالی علیہ مجمعین کے جوش و خروش شجاعت و بہادری کے عظیم کارنامے ہمیں ملتے ہیں جس کی مثال تاریخ انسانیت میں کہیں اور نظر نہیں آتی. ان کا حضور علیہ الصلوۃ والسلام سے تعلق اور اپنی جان مال سب کچھ ذات رسالت مآب صلی اللہ علیہ وسلم پر قربان کرنے کا عملی مظاہرہ اور آنے والے تمام مسلمانوں کو اس بات کی طرف متوجہ کرنا کہ ہمارے ایمان کی جان رسول اللہ صلی اللہ علیہ وسلم کی ذات مبارکہ ہے. تاریخ اسلام اگر ہم اٹھا کر دیکھیں نبی کریم علیہ الصلوۃ والسلام کی 63 سالہ حیات مبارکہ حیات ظاہر جس میں 40 برس دعوت اسلام سے پہلے کے ہیں اور 23 برس دعوت اسلام کے بعد کے ہیں. 10 سال مکہ مکرمہ اور 13 سال مدینہ منورہ میرے آقا علیہ الصلوۃ والسلام کے سیرت مبارکہ کے یہ حصے ہیں. آپ جانتے ہیں کہ 40 سال کے بعد جب دعوت اسلام شروع ہوئی تو اسی وقت سے عداوت اسلام بھی شروع ہوئی اور کفار نے 10 سال تک مسلمانوں کا ہر طرح سے جانی مالی نقصان کرنے کی کوشش کی اور ہر طرح کا ذہنی ٹارچر نفسیاتی دباؤ جو بھی وہ کر سکتے تھے کیا. اسی سلسلے میں پہلے مسلمانوں نے حبشہ کی جانب ہجرت کی اور اس کے بعد پھر مدینہ منورہ کی جانب ہجرت فرمائی. مدینہ منورہ پہنچنے کے بعد بھی حضور علیہ الصلوۃ والسلام اور مسلمانوں کو چین سے نہیں بیٹھنے دیا گیا اور مسلسل مسلمانوں کو غزوات کا سامنا کرنا پڑا. سب سے پہلی جنگ جنگ بدر تھی. پھر جنگ احد ہوئی اور اس کے بعد مختلف جنگوں کا سلسلہ جاری ہوا غزوات کا. جنگ بدر میں مسلمانوں نے بھرپور حصہ لیا اور بڑی کامیابی حاصل کی. 313 مسلمانوں نے 1000 کے لشکر سے مقابلہ کیا. احد کے میدان میں پہلے فتح پھر شکست ہوئی. تاریخ اسلام کی ایک انفرادی جنگ اور بڑی عجیب و غریب منظر کشی کرنے والا یہ غزوہ, جسے غزوہ احزاب کہتے ہیں, جو آج میرا موضوع سخن ہے, وہ غزوہ احزاب یا غزوہ خندق کے نام سے مشہور ہے. اس کا ذکر کرنا اس لیے میں مناسب سمجھتا ہوں کہ اس سے ہمیں بہت سے سبق ملتے ہیں اور بارگاہ رسالت صلی اللہ علیہ وسلم سے صحابہ کرام رضوان اللہ تعالیٰ علیہ مجمعین کا ایک والہانہ تعلق, حضور سے محبت اور اپنی جانوں کو قربان کرنا اور ہر سخت موسم میں بھی اپنی جانوں کی پرواہ کیے بغیر رسول اللہ کی بارگاہ سے وابستگی رکھنا. اس جنگ کا ایک اہم پہلو یہ تھا جو آج بھی ہم مسلمانوں کے لیے بڑی اہمیت رکھتا ہے, کہ مسلمان وہ قوم ہے جو رہتی دنیا تک انشاءاللہ موجود رہے گی, اسلام باقی رہے گا اور تمام ادیان باطلہ اس کے مقابل رہیں گے. تمام دشمنان اسلام مسلمانوں کے خلاف ایک ہیں, یہ بات ہمیں یاد رکھنی چاہیے اور اس کے لیے ہمیں اپنی صفوں میں اتحاد پیدا کرنا پڑے گا. سب سے پہلا یہ وہ موقع تھا جب الکفر ملت واحدہ کا مظاہرہ کیا گیا. یہود اور نصارہ میں آپس میں بڑا اختلاف پایا جاتا ہے. اس کے علاوہ یہود اور نصارہ مشرکین مکہ کو غلط سمجھتے تھے اور کفار مکہ یہود و نصارہ کو غلط سمجھتے تھے. اس طرح اور دوسرے مذاہب کے ماننے والے ہیں, لیکن جب میرے آقا حضور پرنور جانے کونین صلی اللہ علیہ وسلم نے مدینہ طیبہ کو ایک اسلامی اسٹیٹ کا درجہ عطا فرمایا اور مسلمان وہاں پر اسلامی قوانین کو نافذ کر رہے تھے اور حضور کے اللہ رب العزت کے حکم سے ان اسلامی اصولوں اور اسلامی نفاذ کا عمل جاری تھا, اس وقت تک تمام کافر جن میں یہود و نصارہ بھی تھے, جو مسلمانوں کا اور اللہ تبارک و تعالیٰ کے حبیب صلی اللہ علیہ وسلم کا انکار کرتے تھے, ان سب نے یہ سازش کی کہ آپس میں ہمارا کوئی بھی اختلاف ہو لیکن مسلمانوں کے خلاف ہم سب ایک ہو کر ان کو مدینہ طیبہ کی سرزمین پر ختم کر دیں اور ان کو صفحہ ہستی سے مٹا دیں. اس کے لیے سب سے پہلی سازش جو ہوئی وہ یہود کی طرف سے ہوئی. میں آپ حضرات کی فضاحت سے اور میری آواز میڈیا کے ذریعے بھی اگر کہیں پہنچتی ہے تو میں یہ بتانا چاہتا ہوں کہ اس روئے زمین پر مسلمانوں کا سب سے بڑا دشمن جو ہے وہ یہود ہے. انہوں نے کبھی بھی کہیں بھی ہمیں دل سے تسلیم نہیں کیا اور ہمیشہ مدینہ طیبہ میں میرے آقا حضور پرنور صلی اللہ علیہ وسلم کی ہجرت کے بعد سے لے کر اب تک اور قیامت تک جتنی مسلمانوں کے خلاف سازشیں ہوئیں, جتنی ہو رہی ہیں اور جتنی ہوں گی, ان سب کے پیچھے آپ کو یہودیوں کا ہاتھ نظر آئے گا. سامنے کوئی بھی قوم ہو لیکن اشارے یہودیوں کے ہی ہوں گے. اس چیز کو ہمیں ذہن میں رکھنا چاہیے. تو یہ جنگ
جنگ خندق یا غزوہ احزاب یہ بھی یہودیوں کی سازش تھی، اور یہودیوں نے کفار مکہ سے جا کر کہا کہ تم لوگ دو جنگیں لڑ چکے ہو، ہم تمہارے ساتھ ہیں، ہمارے ساتھ مل جاؤ، اور جتنے بھی اور قبائل ہیں ان کو اپنے ساتھ ملا کر ایک ہی مرتبہ مسلمانوں پہ حملہ کرتے ہیں اور ان کو ختم کر دیتے ہیں۔ کفار تو ویسے ہی چاہتے یہی تھے، تو یہ کم و بیش 10,000 کا لشکر ان تمام اقوام نے تیار کر کے مسلمانوں کے خلاف تیار کیا، اور مدینہ طیبہ کی جانب انہوں نے چڑھائی کی۔ اس موقع پر میرے آقا حضور پنور جان کونین صلی اللہ علیہ وسلم نے صحابہ کرام سے مشورہ کیا۔ ان صحابہ میں حضرت سیدنا سلمان فارسی رضی اللہ تعالی عنہ، حضور علیہ السلام کے جلیل القدر صحابی جو ملک فارس یعنی ایران کے رہنے والے تھے، ان کے بارے میں بھی میں ضمناً کچھ باتیں عرض کروں گا۔ انہوں نے یہ تجویز دی کہ یا رسول اللہ صلی اللہ علیہ وسلم، ہم فارس کے علاقے میں دشمنوں سے مقابلہ کرتے ہیں اور اپنے شہروں کا دفاع شہر کے باہر خندق کھود کر کرتے ہیں، اگر میری اس تجویز پر عمل کیا جائے کہ مدینے کے باہر ہم خندق کھود دیں تاکہ دشمن جتنی تیزی کے ساتھ، جتنی قوت کے ساتھ اور جتنی تعداد کے ساتھ آ رہا ہے، اس کی رفتار بھی ختم ہو جائے، اس کا جوش و خروش بھی ختم ہو جائے۔ میرے آقا علیہ الصلوۃ والسلام نے اس تجویز کو پسند فرمایا، اور تمام مسلمان کدال اور بیلچے لے کر حضور نبی کریم صلی اللہ علیہ وسلم کی نشاندہی کردہ جگہ پر پہنچے، اور حضور نے نشان لگایا کہ اس مقام پر خندق کھودی جائے، اور مدینہ طیبہ کے پورے جائے وقوع کے حساب سے آپ نے اس مقام کو ترجیح دی کہ کہیں پہاڑ ہیں، کہیں باغات ہیں، اس طرف سے دشمن جو ہے ہم پر بھرپور حملہ کر سکتا ہے، لہذا یہاں خندق کھودی جائے۔ اور جب یہ خندق کھودی گئی تو یہ خندق صرف غلامان رسول نہیں کھود رہے تھے، میرے اور تمہارے آقا حضور پرنور جان کونین سید العالمین محمد الرسول اللہ صلی اللہ علیہ وسلم بذات خود اپنا امامہ شریف اور اپنا کرتہ مبارک اتار کر آپ نے رکھ دیا، اور اپنے ہاتھوں سے اپنے غلاموں کے ساتھ مل کر خندق کھودنی شروع کر دی۔ صحابہ فرماتے ہیں کہ ہم سرکار کو کہتے تھے، وہ فرماتے ہیں نہیں میں تمہارے ساتھ ہوں، سرکار کے جسم اقدس، حضور کی زلف مبارک، حضور کی داڑھی مبارک مٹی اور دھول سے اٹی ہوئی، لیکن سرکار بھی ان کے ساتھ خندق کھودنے میں لگے ہوئے تھے۔ صحابہ کرام کے حوصلے بلند ہو رہے تھے، اور کیفیت کوئی ماحول کے حساب سے کوئی بہت اچھی نہیں، انتہائی سخت سردی کا موسم اور انتہائی بھوک کا موقع، میرے رسول صلی اللہ علیہ وسلم کے بطن مبارک پیٹ پر دو پتھر بندھے ہوئے تھے، اور اس حال میں اپنے صحابہ کے ساتھ مل کر آپ خندق کھود رہے تھے۔ وہ عظیم الشان ذات جو شہنشاہ کون و مکان ہو، آج کہیں کسی کو کوئی منصب مل جائے، کوئی ذرا سا بڑا ہو جائے تو وہ صرف حکم ہی دیتا ہے، لیکن میرے آقا حضور پرنور صلی اللہ علیہ وسلم نے اس بات کا عملی مظاہرہ فرمایا اور خود اپنے ہاتھ سے یہ مشقت والا کام شروع کیا۔ ایک موقع ایسا آیا کہ صحابہ کرام حضور کی بارگاہ میں آ گئے، خندق کھودتے کھودتے ایک چٹان آ گئی، عرض کیا یا رسول اللہ صلی اللہ علیہ وسلم، حضور ہمارے ماں باپ آپ پر قربان ہو جائیں، یہ چٹان آ گئی ہے، اس کو کیسے توڑیں، ہم نے بہت کوشش کر لی لیکن یہ چٹان ٹوٹ کر نہیں دیتی۔ میرے رسول نے یہ نہیں فرمایا जब तुम सबसे मिलकर वो नहीं टूट रही तो मुझे अकेले से क्या टूटेगी, और इस काम के लिए तुम मेरे पास क्या पूछने आए हो, मैं तो अल्लाह का नबी हूं। लेकिन सहाबा भी जानते थे कि जो काम हम अपनी कुव्वत से नहीं कर सकते वो कुव्वत मुस्तफा से हो सकता है, लिहाजा उनकी बारगाह में चलो जिनके इशारे से चांद टुकड़े हो जाता है, जिनकी उंगलियों के इशारे से सूरज वापस आ जाता है, जिनके मुबारक हाथों की उंगलियों से पानी के फुव्वारे निकलते हैं, आ उनकी बारगाह में चलते हैं। सहाबा ने जब अर्ज किया या रसूल अल्लाह वो चट्टान नहीं टूट रही, फरमाया चलो मैं चलता हूं, और वहां पहुंचकर मेरे रसूल सल्लल्लाहु अलैहि वसल्लम ने अपने मुबारक हाथों से जब उस चट्टान पर कुदाल मारी तो उस चट्टान का एक तिहाई हिस्सा टूटकर दूर जाकर गिरा और एक चमक उठी। सरकार ने फरमाया अल्लाहु अकबर, अल्लाह तबारक व तआला ने मुझे शाम की कुंजियां अता फरमा दी। फिर आपने दूसरी तरफ लगाई, फिर इसी तरह चट्टान का एक हिस्सा टूटकर दूर जा गिरा। सरकार ने फिर फरमाया अल्लाहु अकबर, अल्लाह तबारक व तआला ने मुझे मुल्क फारस की जो है कुंजियां अता फरमा दी। मेरे रसूल सरजमीन मदीना की चट्टान पर जरब लगा रहे हैं और खुशखबरियां फारस और यमन और शाम की दे रहे हैं। तीसरी जरब लगाए फरमाया अल्लाह ने मुझे यमन की कुंजियां अता फरमा दी और मैं वहां के महलात को देख रहा हूं। निगाहे मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम, ये कौन सा मौका था और क्या बातें हो रही थी। दुश्मनान इस्लाम और इस्लाम पर एतराज करने वाले कह सकते हैं कि ये किस माहौल में रसूलुल्लाह बातें कर रहे थे। उस मौके पर जबकि बज़ाहिर मदीना तैयबा की सलामती खतरे में पड़ी हुई थी, मुसलमानों की सलामती खतरे में थी और एक दिफा के तौर पर मुसलमान खंदक खोद रहे थे, ऐसे मौके पर मेरे आका जाने कौनैन सल्लल्लाहु अलैहि वसल्लम फतेह शाम और यमन और ईरान की खुशखबरियां सुना रहे थे। किसी सहाबी ने यह नहीं कहा या रसूल अल्लाह ये आप कौन सी खबरें दे रहे हैं, अभी तो मदीने को बचाना मुश्किल हो रहा है। वो जानते थे कि मदीना भी इन्हीं के सदके में बचेगा और ईरान यमन और शाम भी इन्हीं के सदके में फतह होगा। सहाबा का ईमान था, अकीदा था, मजबूत था कि हम इस दामन से वाबस्ता हैं। अगर इनकी जबान मुबारक से निकल गया है तो एक वक्त ऐसा आएगा कि ये सारे मुल्क मुसलमानों के जेरे निगी आ जाए। और यही हुआ। सालों बाद जो कुछ होने वाला था हुजूर एक एक दरब पर उसकी खुशखबरियां सुना रहे थे। ऐसे मौके पर मेरे आका ने वो खबरें दी कि इंसानी अकल उस पर दंग रह गई। जैसे कि हिजरत के मौके पर आपको पता है कि जब सराका हुजूर के ताकुब में हुजूर तक पहुंचे तो हुजूर ने जमीन की तरफ तवज्जो दी, जमीन ने उनको घोड़े समेत पकड़ लिया और आखिर में जब उन्होंने माफी मांगी जमीन ने छोड़ दिया। हुजूर ने फरमाया सराका मैं तुम्हारे हाथ में किसरा के कंगन देख रहा हूं। सराका ने यह नहीं कहा कि यह कैसे हो सकता है, किसरा उस वक्त की सुपर ताकत सुपर पावर और बड़े मुल्क का एक बादशाह जिसको मुसख्खर करना बड़ा मुश्किल था। हुजूर फरमाते हैं उसके कंगन मैं तेरे हाथ में देख रहा हूं। और ये ईरान फतह हुआ हजरत उमर इब्ने खत्ताब रजी अल्लाह तआला अन्हु के दौरे खिलाफत में। मेरे रसूल सल्लल्लाहु अलैहि वसल्लम सालों पहले उसकी खबर दे रहे हैं और मेरे आका ने ऐसे माहौल में खबर दी कि हिजरत का मौका है और आप हिजरत फरमा रहे हैं। बज़ाहिर देखा जाए तो रात की तारीकी में सफर हो रहा है, काफिर समझ रहे हैं कि ये हमसे छुप कर जा रहे हैं, लेकिन नबी मामूर मिनल्ला है, वो उनके खौफ से नहीं बल्कि अल्लाह के हुक्म से ये सफर कर रहे थे। मेरे रसूल को मालूम था कि मैं मदीना तैयबा खैरियत से पहुंच जाऊंगा, कोई काफिर मेरा बाल बीका नहीं कर सकता। आप कहेंगे पता था तो इस तरह सफर क्यों कर रहे थे, इसमें अल्लाह की मसलहत थी और अल्लाह का हुक्म था। और अगर नहीं पता था तो मदीना तो चंद माह में पहुंच गए, चंद दिनों में पहुंच गए, सरकार तो सालों बाद की खबर सराका को दे रहे हैं। जब सालों बाद की खबर दे सकते हैं तो क्या उनको यह नहीं पता था कि मैं मदीने खैरियत से पहुंच जाऊंगा? मेरे रसूल को क्या यह नहीं पता था कि गज़वा खंदक के मौके पर मुसलमानों को फतह होगी? यकीनन पता था, यह मुसलमानों का इम्तिहान था, मुनाफिकीन के निफाक के ऊपर से नकाबें हटानी थी और बताना था कि अगर मुसलमान अपने नबी के दामन से वाबस्ता हों तो मौसम भी उनका कुछ नहीं बिगाड़ सकता और दुनिया की सारी कुफरिया कुव्वतें जमा भी हो जाएं तो मुसलमानों का कुछ नहीं बिगाड़ सकती। शर्त यह है कि हम अपने आका के दामन से सही वाबस्तगी इख्तियार करें। सहाबा ने इसका मली मुजाहरा किया, हुजूर अलैहिस्सलाम ने मुखंदक मुकम्मल की, उधर से सारे कुफार जो थे वो लश्कर लेकर आ गए। इस लश्कर को हिजाब कहते हैं क्योंकि एक मुत्तहिदा कुव्वत थी जो मुसलमानों के खिलाफ ये सब कुछ कर रही थी। अल्लाह रब्बुल इज्जत फरमाता है वलम्मा राल मुमिनून अल अहज़ाब, और जब ईमान वालों ने कुफार के लश्कर को देखा तो पुकार उठे कालू हाजा मा वादन अल्लाह व रसूलहु, जिसका वायदा हमसे अल्लाह और उसके रसूल ने फरमाया था वो सच फरमाया था। वसदक अल्लाह व रसूलहु, और अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम सच्चे हैं। ये लश्कर मुसलमानों पर चढ़ाई करता हुआ जब आया तो देखकर हैरान हो गए कि इतनी बड़ी खंदक, कभी उन्होंने अरब की सरजमीन पर ऐसी जंग नहीं देखी थी। मुसलमान एक दिफाई जंग लड़ रहे थे। सूफी किराम से पूछो तो वो कहते हैं कि बात यह है जब शैतानी कुव्वतें तुम्हारे ऊपर हमला करें तो अल्लाह और उसके रसूल की मोहब्बत की खंदक से उनको रोक दो। अपने दिल को शैतानियत से बचाने के लिए उसके गिर्द एक ऐसी, वहां तो एक हकीकी खंदक थी, एक ऐसी ईमानी तसव्वुराती खंदक खोद दो कि कोई दुश्मन कोई शैतान उस खंदक को पार करके तुम्हारे साफ दिल के अंदर दाखिल ना हो सके। ये मेरे रसूल दोनों तालीम दे रहे थे कि कभी दिफा करके ईमान की हिफाजत की जाती है, कभी दुश्मन पे हमला करके ईमान की हिफाजत की जाती है। तुम्हारा मतमे नजर ईमान की हिफाजत होना चाहिए, इसी ईमान की हिफाजत करते हुए दुनिया से चले जाओ, ये तुम्हारी सबसे बड़ी दौलत है। सहाबे किराम रिज़वानुल्लाह तआला अलैहिम अजमईन ने इस तरह से अपने आका के साथ हुजूर की माइयत में, हुजूर की संगत में अपने दुश्मनों का मुकाबला किया। एक मौका बड़ा खतरनाक आ गया, गज़वा खंदक। ये 20 रोज का महासरा था जो मदीना तैयबा के गिर्द पूरी मिल्लत कुफर जमा हुई हुई थी। मदीने से निकलने का कोई रास्ता नजर नहीं आता था और उनकी कोशिश थी कि ये अंदर ही भूखे मर जाएं, जो भी इतना लंबा महासरा किया, 20 रोज गुजारना और इंतहाई नामसाइद हालात के अंदर, सख्त सर्दी के अंदर बड़ा मुश्किल काम है। इस वक्त ईमान का इम्तिहान था। आज के मुसलमानों को यह बताया जा रहा था कि जरा जरा सी तकलीफें, जरा जरा से मामलात में तुम लाइन से बेलाइन हो जाते हो, गुमराह होने लगते हो। उनके ईमानों का अंदाजा लगाओ कितने मजबूत ईमान वाले थे कि ना मौसम उनके ईमान का सौदा कर सका, ना दुश्मन का बहुत बड़ा लश्कर उनके ऊपर रौब डाल सका। एक मकाम पर काफिर भी परेशान के करें तो क्या करें, हमला कैसे करें। पहले उन्होंने कहा कि जितने भी तबके हैं, काफिर हैं, मुशरिकीन, यहूद और नसारा, रोजाना एक का जो है वो पूरे लश्कर का सरदार बनेगा और वो पूरे लश्कर को कमान करेगा और अपनी अकल इस्तेमाल करेगा कि करें क्या। रोजाना उनका सिपह सलार बदलता था लेकिन कुछ समझ में नहीं आता था करें क्या। इनका एक बहुत बड़ा बहादुर एक काफिर था कुफार का, जो बड़ा जबरदस्त तलवार का जो था वो धनी था और उसने बड़ी ताकतें और बड़ी उससे अपनी एक धाक बिठाई हुई थी, सब उसके उसकी बहादुरी और उसकी तलवार धनी से को जानते थे। उसने कहा कि मैं इस खंदक को पार करता हूं। वो दूर से घोड़ा भगाता हुआ आया और इतनी तेजी से उसने छलांग लगाई कि खंदक क्रॉस कर गया और मुसलमानों की तरफ आ गया और अपना घोड़ा वहां दौड़ाने लगा और उसने कहा कि कौन है तुम में जो मेरा मुकाबला करे। हल मिन मबारिस चीखने लगा, कौन है तुम में जो मेरा मुकाबला करे। उसके साथ दो और काफिरों ने भी छलांग लगाकर खंदक को पार किया। अब यह बड़ा अजीब मौका था और बड़ा खतरनाक मौका था। उसने कहा कोई है जो आकर, मतलब यह था कि एक इंफरादी तौर पर कोई एक आके मेरे साथ अकेले मुकाबला करे। लश्कर इस्लाम पर उसे एक सुकूत तारी हो गया। मेरे आका हुजूर पन्नूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कौन है कि जो अमर का मुकाबला करेगा। अमर इब्ने अब्दूद नाम था। हजरत अली करम अल्लाह ताला वजुल करीम खड़े हो गए, या रसूल अल्लाह मैं मुकाबला करूंगा। शेर खुदा नबी करीम अलैहिस्सलातु वसलाम के अहले बैत खान बादे रिसालत के अदीम चश्मो चिराग हजरत अली इब्ने अबी तालिब रज़ियल्लाहु ताला ने या रसूल अल्लाह मैं मुकाबला करता हूं। सरकार ने उनके पर दस्त शफकत रखा, फरमाया अली तुम अभी कम उम्र हो, बैठो कोई और मुकाबला करे। फिर उसने आवाज लगाई, फिर हजरत अली ही खड़े हुए और कोई नहीं खड़ा हुआ। फिर उसने ताने देने शुरू कर दिए कि क्या तुम में कोई बहादुर नहीं, कोई ऐसा नहीं जो मुझसे मुकाबला करे। बड़े तकब्बुराना अंदाज में वहां घूमता रहा और आवाजें लगाता रहा और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को मुखातिब किया। जब उसने तीसरी दफा आवाज लगाई तो अब हजरत अली से बर्दाश्त नहीं हुआ। या रसूल अल्लाह या हबीब अल्लाह हुजूर अब मुझसे बर्दाश्त नहीं होता, मुझे इजाजत अता फरमाए। सरकार ने उनके सर अकदस पर अमामा बांधा, उन्होंने जिरा का खोद सर पे रखा, जिरा बख्तर पहनी, तलवार ज़ुल्फ़िकार लेकर मैदान में आए। बज़ाहिर हजरत अली उसके सामने बहुत कमजोर नजर आ रहे थे, उम्र में भी कम नजर आ रहे थे। वो उनका बहुत बड़ा सुपह सलार, बहुत बड़ा जनाब बहादुर समझा जाता था। उसने जब देखा कि एक नौजवान और एक कमजोर मेरे मुकाबले पर आ रहा है तो उसने कहा तुम हो कौन। हजरत अली ने फरमाया कि सुना है कि तुमसे कोई मुतालबा किया जाए तो तुम उस मुतालबे को पूरा करते हो। उसने कहा कौन सा मुतालबा। फरमाया तीन मुतालबे करता हूं। पहला ये कि तुम इस्लाम कबूल करके हल्का बगोश इस्लाम हो जाओ। पहले दावत इस्लाम दी, एक हुज्जत तमाम करनी थी। उसने कहा यह नहीं हो सकता, आपने उसको कहा कि फिर वापस चले जाओ, कहा यह भी नहीं हो सकता। आपने फरमाया फिर मुकाबले के लिए तैयार हो जाओ। तो बड़ा हंसा और बड़ा हैरान हुआ कि किसी ने मुझसे आज तक ऐसे नहीं कहा, तुम हो कौन। फरमाया मेरा नाम अली इब्ने अबी तालिब है। जैसे उसने ये सुना तो उसने कहा अच्छा अबू तालिब के बेटे हो, मुझे तुम पे तरस आता है इसलिए कि अबू तालिब मेरे दोस्त थे। मैं नहीं चाहता कि अपने दोस्त के बेटे को अपने हाथों से قتل کروں اور اس کا سر تن سے جدا کروں. حضرت علی نے اس کو للکارا فرمایا, تمہارا تو دل نہیں چاہتا لیکن میرا دل چاہتا ہے کہ میں تیرا سر تن سے جدا کر دوں. بڑا غصے میں آیا, آپ نے فرمایا گھوڑے پہ کیا بیٹھے ہو, نیچے اترو, میں بھی زمین پہ کھڑے ہو کے لڑنا ہوں, تم بھی آؤ تاکہ آمنے سامنے کا مقابلہ ہو. گھوڑے سے اتر گیا اور حضرت علی کرم اللہ تعالی وجہ الکریم پہ روب ڈالنے کے لیے اس نے تلوار گھمائی اور اپنے گھوڑے کی ٹانگیں کاٹ دی. گھوڑا بیچارہ تڑپنے لگا, یہ بتانے کے لیے کہ کس طرح کا میرا وار ہے کہ ایک ہی جھٹکے میں گھوڑے کی ٹانگیں کٹ کے دور جا کے نہیں اور گھوڑا بھی گر گیا. اب مقابلہ آمنے سامنے کا تھا اور دونوں طرف ایک عجیب کیفیت تھی. تمام مسلمانوں کے ہاتھ دعا کے لیے بلند تھے اور سب سے بڑھ کر میرے رسول صلی اللہ علیہ وسلم کے ہاتھ دعا کے لیے بلند تھے اور حضرت علی کرم اللہ تعالی وجہ الکریم کی سلامتی کے لیے دعا کر رہے تھے. ادھر کافر دیکھ رہے تھے کہ دیکھو کیا ہونے والا ہے, اس نے اچانک تلوار کا ایک زوردار وار کیا جس کی وجہ سے حضرت علی کے سر پر جو زرہ بکتر کا خود تھا, ٹوپی تھی, وہ کٹ گئی اور آپ کی پیشانی مبارک پر ہلکا سا زخم آیا. اب مسلمانوں کے لیے اور عجیب سی پریشانی کہ کہیں علی کو کچھ نہ ہو جائے. پہلی ضرب اس نے بڑی زوردار لگائی, ابھی یہ ضرب لگا کے وہ پلٹا ہی تھا کہ شیر خدا کی وہ تلوار ذوالفقار فضا میں بلند ہوئی اور ایسی قوت کے ساتھ حضرت علی کرم اللہ تعالی وجہ الکریم نے اس کے شانے پر حملہ کیا اور تلوار جب اس کے شانے پر پڑی تو تمام سیرت کی کتبیں اس بات پر گواہ ہیں کہ اس کے جسم کے دو ٹکڑے کرتی ہوئی وہ زمین کی طرف آ گئی اور اس کے جسم کے دو ٹکڑے ہو گئے. ادھر مسلمانوں نے اللہ اکبر کے نعرے بلند کر دیے اور کافروں پر ایسی دھاک بیٹھی کہ مسلمانوں کا ایک نوجوان اور اس نے اتنے بڑے سپہ سالار, اتنے بڑے بہادر کو ایک ہی جھٹکے میں ختم کر دیا. اس کی زرہ بکتر کی تمام کڑیاں کٹ گئیں. ذرا بے حیدری تھی جس کے آگے وہ کچھ نہیں کر سکا, باقی جو دو اور کودے تھے وہ بھی بھاگے نکل گئے. مسلمانوں نے ان پر پتھر برسائے, ان میں سے ایک تو نکل گیا, ایک زخمی ہو کر گر گیا اور کہا, مسلمانوں کی طرف دیکھ کر کہا, میں عزت کی موت مرنا چاہتا ہوں. تکبر بڑا تھا ان خبیثوں میں, مرتے وقت بھی چاہتے تھے کہ ہمیں کوئی عزت ملے. حضرت علی نے فرمایا, اچھا ٹھیک ہے, آپ خود خندق میں اترے اور اپنے ہاتھ سے اس کے سر کو تن سے جدا کر دیا اور کہا کہ جاؤ. کافر بڑے حیران ہوئے اور اس کے بعد 20 دن گزر گئے, نہ وہ ہٹتے تھے, وہ تو اپنی تیاریوں سے آئے تھے, خوب آگ جلائی ہوئی تھی, شرابیں پیتے تھے, کھانے کھاتے تھے اور ادھر مسلمان بھوک اور پیاس کے عالم میں وہاں سخت سردی میں تھے. یہاں پر 3 واقعات ایسے ہوئے جو ایمان کو تازہ کر دیں. میں وہ واقعات سنانا ضروری سمجھتا ہوں. سیرت کی کتب میں اور احادیث مبارکہ میں ان واقعات کو کثیر الطعام کے عنوان سے ذکر کیا گیا ہے. وہ یہ کہ حضرت ابو طلحہ رضی اللہ تعالی عنہ, یہ حضور کے جلیل القدر صحابی تھے اور ان کی بیوی دونوں حضور علیہ السلام سے بے پناہ محبت کرتے تھے, بڑی عقیدت اور محبت. ایک دن سرکار دو عالم علیہ الصلوۃ والسلام گفتگو فرما رہے تھے تو نقاہت اور بھوک کی وجہ سے سرکار کی آواز مدھم تھی, آہستگی سے بول رہے تھے. حضرت ابو طلحہ بے چین ہو گئے اور فوراً اپنے گھر تشریف لے گئے اور اپنی بیوی سے کہا کہ کچھ ہے؟ کہا کچھ روٹیاں ہیں. واپس آئے حضور صلی اللہ علیہ وسلم, یا رسول اللہ کچھ روٹیاں ہیں, آپ اور چند صحابہ اگر ہوں تو وہ کچھ تناول فرما لیں. भूख की वजह से आपकी आवाज भी मध्यम हो गई और कमजोरी और नकाहत का आलम नजर आ रहा है। सरकार ने फरमाया अच्छा, सरकार ने अपने साथ और सहाबा को भी लिया और उनके घर तशरीफ ले गए। वो बड़े परेशान हुए कि इतनी रोटियां नहीं कि जो इतने लोग खा सके। हुजूर ने फरमाया लाओ रोटियां लाओ। उन्होंने बीबी से कहा कि अफराद ज्यादा हैं रोटियां कम हैं। उन्होंने कहा अल्लाह और उसका रसूल बेहतर जानता है। मुसलमान औरतें ईमान की कितनी पुख्ता थीं। आज तो घर में अगर एक से दो मेहमान आ जाएं तो मियां आपको ताने देनी शुरू कर देते हैं, इतने मेहमान आ गए कहां से बनाऊं क्या करूं। खुश हो गए हुजूर तशरीफ ला रहे हैं। उन्हें पता था कि वो तशरीफ ला रहे हैं जिनका हम भी खाते हैं, वही तो खिलाते हैं। अल्लाह की नेमतों के यही तो कासिम हैं, बांटने वाले हैं, देता वो है दिलाते ये हैं, रिस्क उसका है खिलाते ये हैं। अब वो खुद आ रहे हैं तो वही संभालेंगे। हुजूर तशरीफ लाए, फरमाएं रोटियों को तोड़ दो, छोटे छोटे टुकड़े कर दो। हजरत अबू तलहा ने छोटे छोटे टुकड़े कर दिए। उनकी बीबी ने चमड़े का एक बर्तन होता था जिसमें घी रखा जाता था, वो घी दिया कि जाओ इन रोटियों पे उंडेल दो। घी उन रोटियों पे उंडेल दिया गया। सरकार ने फरमाया आप खाओ। सहाबा ने खाना शुरू किया, खाते रहे आते रहे जाते रहे। जब सब चले गए आखिर में भी वो रोटियां उतनी ही पड़ी थी। इसी गज़बे खंदक के मौके पर वो मशहूर और मारूफ वाकया भी हुआ जब हजरत जाबिर हुजूर की बारगाह में हाजिर हुए और देखा सरकार के शिकमे मुबारक पर पत्थर बंधा हुआ है, कई दिन से भूखे हैं, कुछ खाया नहीं, बज़ाहिर तो नहीं खाया था, सहाबा के साथ थे, मुसलमान इम्तिहानों से गुजर रहे थे। मेरे रसूल तो वो हैं जो फरमाते हैं मेरा रब मुझे खिलाता भी है और पिलाता भी है, जो सौमे विसाल के रोजे रखने वाले। लेकिन अपनी शान दिखानी थी, अल्लाह रब्बुल इज्जत की कुदरत का मुजाहरा दिखाना था कि देखो अल्लाह तबारक व तआला हम पर कितना करम नवाजी फरमाता है। जाबिर ने जाकर अर्ज की या रसूल अल्लाह एक बकरी का बच्चा है, थोड़ा सा जौ है, मैंने उसको पीस के आटा बना दिया। बीबी ने चक्की चला के आटा तैयार कर लिया है, कुछ रोटियां पक जाएंगी, 15-20 अफराद का खाना हो जाएगा। हुजूर करम फरमाइए तशरीफ ले चलें। दावत हुजूर को दी और चंद अफराद को साथ ले जाने का हुजूर बस इतना ही इंतजाम है। सरकार ने फरमाया अच्छा आप खड़े हुए, फरमाया ऐ मेरे सहाबा आओ जाबिर के यहां दावत है, आओ जाबिर के यहां चलते हैं। अब हजरत जाबिर के कदमों की रफ्तार तेज हो गई। हुजूर से पहले पहुंचकर अपनी बीवी से कहते हैं कि हुजूर ने तो सबको दावत दे दी, तशरीफ ला रहे हैं, एक बकरी के बच्चे में कितना गोश होता है। उस सहाबिया रसूल ने भी कहा करे वो आ रहे हैं जो तशरीफ ला रहे हैं वही करम नवाजी फरमाएंगे, तुम क्यों फिक्र करते हो। हुजूर तशरीफ ले आए और हजरत जाबिर की बीवी से फरमाया कि लाओ खाना लाओ, देगची खोलो, रोटियां सामने करो। अपने लुआबे दहन को उसमें डाला, फरमाया आप निकालती जाओ और देती जाओ और खिलाती जाओ। सीरत की किताबों में लिखा है कि गज़वे खंदक के 1000 सहाबा ने उस खाने को खाया और हजरत जाबिर फरमाते हैं कि मैं सोच रहा था कि खाना अब ज्यादा है या जब ज्यादा था। मेरे रसूल सल्लल्लाहु अलैहि वसल्लम के लुआबे दहन की बरकत, मेरे आका के कदमे नाज की बरकत कितनी बरकत होती है। यही बताना था कि मेरे रसूल सल्लल्लाहु अलैहि वसल्लम की हयात जाहिरी हो या हयात बातनी हो, बस उनके साथ ताल्लुक रखो, उनको अपने पास बुला लो, यहां भी बरकत होगी और वहां भी बरकत होगी। जिन सीनों में मेरे रसूल तशरीफ फरमा हूं, जिन निगाहों में मेरे रसूल तशरीफ फरमा हूं, जिन जबानों पे मेरे रसूल का जिक्र जारी हो, वहां बरकत ही बरकत होती है, वहां किल्लत का कोई काम नहीं। हजरत जाबिर ने दावत की, कहने को जाबिर के घर पे दावत थी, लंगर मेरे रसूल लुटा रहे थे। ये अहदीस मुबारका की कुतुब के अंदर वाकयात मौजूद हैं। मेरे आका की बरकत सारे सहाबा को खिलाया। जो रसूल इतनी करम नवाजी फरमा सकता हो, तो फिर यकीन और ईमान के साथ कहते हैं कि यह हुजूर का इख्तियारी फुकुर था। पेट पे पत्थर इसलिए बांधे ताकि पेट पे पत्थर बांधना आ जाए। खंदक के मौके पर कुदाल इसलिए उठाई ताकि मेरी उम्मत का कोई मजदूर ऐसा से कमतरी का शिकार ना हो और कुदाल उठाकर सीना ठोक कर कहे कि यह रसूलुल्लाह की सुन्नत है। ऐसा से कमतरी का शिकार ना हो, मेरे रसूल फखरे फखरे मजदूरा बन गए। बता दिया कि मैं मेहनत से नहीं घबराता। अरे मैं चाहता तो एक इशारे से पूरे मदीने के चारों तरफ खंदक खुद भी खुद जाता, लेकिन यहां पर मुसलमानों के दरजात, उनके ईमान और उनके यकीन का इम्तिहान भी था, और आने वाली पूरी उम्मत को यह बताना था कि देखो तो सही, ये मेरे साथी मुझसे कितनी मोहब्बत करते हैं, कितना प्यार करते हैं, और मेरे खातिर सब कुछ कुर्बान करने के लिए तैयार हो जाते हैं। इसी तरह से एक सहाबी थे हजरत बशीर रजी अल्लाह तआला अन्हु, वो भी खंदक के मौके पर, ग़ज़वे खंदक के मौके पर हुजूर के साथ तशरीफ फरमा थे। उनकी बेटी एक मुट्ठी खजूर भरकर हाथों में लेकर आई अपने वालिद और मामू के लिए, ताकि एक मुट्ठी में अपने वालिद और मामू को दे दूं, भूख लग रही होगी, खा लेंगे, कुछ सहारा हो जाएगा। जब हुजूर की निगाह पड़ी, सरकार ने फरमाया बेटी इधर आओ। बुलाया, क्या है? कहा खजूर है। आपने फरमाया अच्छा, चादर बिछवाई। फरमाए खजूरों को इस चादर पर डाल दो, बरकत के लिए दुआ फरमा दी। साहबा से फरमाया आओ दोपहर का खाना खा लो। हम लोगों के आगे कोई अगर दोपहर का खाने के लिए सिर्फ खजूरें रखे तो हम लोगों का क्या अंदाज होगा? हम तो चाहते हैं कि दावत हो, मुरक्कन के दाए हो, पराठे हो, जनाब टिक्का कबाब हो। वो सादगी का दौर, मेरे रसूल सल्लल्लाहु अलैहि वसल्लम तरबियत फरमा रहे थे। अरे जो भी अल्लाह तबारक व तआला अता फरमाए तो शुक्र करके खा लिया करो। साहबाए किराम रिज़वानुल्लाह तआला अलैहिम अजमईन आते गए, खजूरें तनावल करते गए। साहबा फरमाते हम देख रहे थे जितना जितना लोग खाते थे खजूरें बढ़ती जाती थी। एक बच्ची की मुट्ठी में कितनी खजूरें आ सकती हैं? एक बड़े आदमी के हाथ में भी कितनी आएंगी? 8-10 अगर किसी भी तरह दबा दबा के भी पकड़े तो कितनी होंगी? कितने लोग खा लेंगे? 1-2? एक एक आदमी भी अगर 2-3 खा ले तो 2-3 में खत्म हो जाएंगी। साहबा फरमाते हैं कि इतनी खजूरें बढ़ी, इतनी बरकत हुई, यहां तक कि सब आकर खाकर चले गए और खजूरें इतनी बढ़ रही थी कि चादर के बाहर गिर रही थी। ये ग़ज़वे खंदक के मौके पर ये 3 वाकयात हुए, जिसको कसीरुत्ताम के नाम से सीरत निगारों ने लिखा, हदीस मुबारका के मुहद्दिसीन ने उसका जिक्र किया कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने किस तरह से अपने गुलामों को खिलाया। अल्लाह तबारक व तआला ने मेरे आका को ये इख्तियार अता फरमाया, ये बरकत अता फरमाई कि किस तरह से थोड़ी सी चीज को किस तरह से बढ़ाकर बरकत वाली बना दी जा सकती है। अज़ीज़ाने गिरामी, ये मेरे आका हुज़ूर पुरनूर सल्लल्लाहु अलैहि वसल्लम का अजीम शान मौजज़ा था कि 20 दिन तक वो लोग मुहासरा करे रहे। फिर सरकार ने दुआ के लिए हाथ उठाए, الہ العالمین مسلمانوں کے لیے یہ وقت بڑا سخت ہے. سرکار نے دعا فرمائی, اللہ رب العزت کی تائید آئی, کرم نوازی ہوئی اور حضور علیہ السلام کو فتح کی بشارت دے دی گئی. سرکار خوش ہوئے اور جب رات ہوئی تو ایسی آندھی چلی اور اتنی تیز ہوا چلی کہ ان کافروں کے خیمے جو تھے وہ الٹ گئے, خیموں کی جو میخیں تھیں سب نکل گئیں, انہوں نے دیگچیاں پکا رکھی تھیں بڑی کھانے کی وہ سب کی سب الٹ کر زمین میں مٹی میں مل گئیں. ان کے گھوڑے ان کی سواریاں چیخنے لگیں اور اپنے رسیاں توڑا توڑا کر بھاگنے شروع ہو گئے. ابو سفیان جو ان سب کا لیڈر تھا اور سربراہ تھا وہ اتنا بدحواس ہوا کہ اس نے چھلانگ لگا کر اپنی سواری پر بیٹھ کر بھاگنے کی کوشش کی. دوسروں نے کہا تم تو سردار ہو, تم تو ہمارے سپہ سالار بن کر آئے تھے, تم تو ہماری قیادت کر رہے تھے, تمہیں کیا ہو گیا؟ پھر شرمندہ ہو کر واپس نیچے اترا. چلو اب میں تم سب کو کہتا ہوں اب واپس جاؤ, اب ہم یہاں نہیں ٹھہر سکتے, بہت تیز ہوا اور آندھی چل رہی ہے. تمام منافقین, تمام یہود نصارہ اور کفار جو سب مل کر مسلمانوں کو مٹانے کے لیے آئے تھے سب بھاگ گئے. میرے آقا علیہ الصلوۃ والسلام نے اللہ کا شکر ادا کیا اور وہاں سے اس انداز میں واپس لوٹے کہ وہ کافر جو تھے وہ شکست خوردہ ہو کر بھاگ رہے تھے اور مسلمان اللہ کے نبی کی قیادت میں خوشی و مسرت کے ساتھ مدینہ طیبہ کی وادی میں دوبارہ داخل ہو رہے تھے. یہ میرے آقا حضور پرنور جانے کونین صلی اللہ علیہ وسلم کا ایک عظیم و شان معجزہ اور تاریخ اسلام کا وہ عظیم واقعہ ہے کہ جس سے ہمارا ایمان, جس کو پڑھ کر سن کر ہمارے ایمان کو تازگی حاصل ہوتی ہے. عزیزان گرامی, اس مارکے کے جو اصل محرک تھے اور تجویز دینے والے, مارکہ تو کافروں کی طرف سے حملہ ہونے پر ہوا تھا, وہ حضرت سلمان فارسی رضی اللہ تعالیٰ عنہ, ان کے بارے میں میں کچھ باتیں عرض کر دوں. ابھی چند ماہ پہلے ہم عراق کی سرزمین پر حاضر ہوئے, ہمارے زبیر اشرفی صاحب بھی تھے ہمارے ساتھ. یہ ایک علاقہ ہے بغداد شریف کے قریب مدائن کا علاقہ ہے جو سلمان پاک کے نام سے مشہور ہے. یہاں حضرت سلمان فارسی کا مدار مبارک ہے. یہ ایرانی نسل تھے اور ان کے والد مجوسی آتش پرست تھے. سیرت نگاروں نے ان کی عمر 250 سال یا 350 سال لکھی, صحابہ کرام میں سب سے زیادہ عمر پانے والے ہیں. یہ ایران کے علاقے کے رہنے والے تھے اور آپ جانتے ہیں کہ ایران جو تھا وہ مجوسیوں کا زیادہ علاقہ تھا اور وہاں پہ آتش پرست تھے اور وہ ایک بہت بڑا آتش کدہ تھا جو 100 سال سے جل رہا تھا اور میرے آقا علیہ الصلوۃ والسلام کی جب ولادت ہوئی تو وہ ایک دم بجھ گیا. جو واقعات دنیا میں ہوئے تھے حضور کی تشریف آوری پر اس میں ایک ایران کا آتش کدہ بھی تھا جو بجھ گیا تھا. حضرت سلمان فارسی خود اپنے بارے میں فرماتے ہیں کہ میں اپنے والد کے حکم پر روزانہ آگ کو روشن کرتا تھا, لکڑیوں کے ذریعے یا جو بھی آگ جلتی رہے. یہ وہ مذاہب ہیں جن کے ماننے والے معاذ اللہ اپنے خداؤں کی حفاظت کرتے ہیں. وہ آگ کو خدا مانتے ہیں, کہتے ہیں آگ جلتی رہے, کبھی لکڑیاں ڈالنے کے, ایسا نہیں ہو آگ بجھ جائے, معاذ اللہ خدا ختم ہو جائے. اپنے ہاتھوں سے بت بناتے ہیں پھر ان کی حفاظت کرتے ہیں. اور ہم اس مذہب سے تعلق رکھتے ہیں کہ ہم اس خدا کو مانتے ہیں جو وہ ہم سب کا حافظ و ناصر ہے. حضرت سلمان فارسی فرماتے ہیں کہ ایک دن میں باہر گیا, ایک جگہ میں نے دیکھا کہ عیسائیوں کا ایک گرجا ہے اور وہاں دعا ہو رہی ہے. میں وہاں چلا گیا, مجھے وہ ان کا انداز عبادت کا بڑا اچھا لگا اور اس بات میں مجھے تھوڑی دیر ہو گئی اور میں دیر سے جب گھر پہنچا تو میرے والد نے مجھ سے پوچھا کہاں تھے. کہا میں نے ان کو صاف صاف بتا دیا کہ میں کہاں تھا اور کیا کر رہا تھا. انہوں نے مجھے بڑی سمجھانے کی کوشش کی कि नहीं हमारा ही मजहब सच्चा है, तुम आतिश परत रहो, आतिश परत बने रहो, यही मादल्ला खुदा है, जो भी उन्होंने अंदाज इख्तियार किया। कहा कि मैंने उनको फैसला कुन अंदाज में बताया कि मैं ये सब नहीं कर सकती, मुझे दीन ईसाइयत हक लगता है। उसके बाद उनका मिजाज तो बदल गया, मेरे हाथों में हथकड़ियां और पैरों में बेड़ियां डाल दी गई, मुझे कैद कर दिया गया, मुझ पर सख्तियां शुरू हो गई कि तुम अपने मजहब को तब्दील कर रहे हो। लेकिन मैंने खुफिया तौर पर ईसाइयों से रابطہ रखा और एक दिन मैं घर से भाग गया और एक गिरजाघर में पहुंच गया और एक ईसाई राहिब तक उसकी खिदमत करता रहा। लेकिन जूं जूं मैं उसके करीब हुआ, मुझे उसका किरदार, उसकी गुफ्तार में से कराहियत आने लगी। वो कहता कुछ था और करता कुछ था, तो मुझे उससे बड़ी कराहियत आई। बिलाखिर वो मर गया। लोगों को बाद में पता चला कि वो तो लोगों को लूटा करता था और मुख्तलिफ अंदाज में, और उसके यहां अशरफियों की पूरी देखचियां निकली, तो लोगों ने उसको बजाय दफन करने के सूली पे चढ़ा दिया और उसको जनाब जला दिया। उसके बाद फरमाते हैं कि मैं एक दूसरे के पास चला गया, कुछ अरसे उनकी खिदमत में रहा। वो जब मरने लगा, उसने मैंने उससे पूछा, मुझे कहीं की रहनुमाई थी, उसने मुझे एक और की रहनुमाई दी। मैं वहां चला गया, फिर उसके बाद और आगे गया, मुझे कोई ना कोई मिलता रहा। कई ईसाई जो मजहबी रहनुमा थे उनके पास से उनका गुजर हुआ। आखिर में एक था, उसने कहा जब वो मरने लगा तो हजरत सलमान फारसी ने उससे पूछा कि तुम्हारी ये हालत है, मुझे रहनुमाई करो कि मैं कहां जाऊं, किसको अपना रहनुमा बनाऊं। उसने कहा कि मुझे तो अपनी नजर में कोई ऐसा शख्स नजर नहीं आता कि जो तुम्हारी रहनुमाई करे या तुम्हें गाइड करे। हां, अरब की सरजमीन पर अनकरीब नबी आखिरुज़्ज़मान सल्लल्लाहु अलैहि वसल्लम का जहूर होने वाला है। अगर तुमसे हो सके तो तुम यहां से वहां चले जाओ और नखलिस्तान की तरफ वो हिजरत करेंगे, और उनकी कुछ निशानियां हैं, मैं तुम्हें बता देता हूं। अगर वो निशानियां किसी में पाओ तो बस तुम उसी के हो जाना, वही नबी आखिरुज़्ज़मान होंगे। अच्छा, फरमाते हैं कि मैं मुख्तलिफ लोगों से गुजरता हुआ मूसिल के शहर, ये भी इराक का एक शहर है जहां आजकल दाइश का बड़ा मरकज रहा है, वहां पहुंचा और वहां से मैंने कुछ लोग काफिले की सूरत में जा रहे थे हिजाज मुकद्दस, तो मैंने उनसे कहा कि भाई तुम मुझसे कुछ सब कुछ ले लो माल, लेकिन मुझे उस सरजमीन पर पहुंचा दो। उन्होंने मेरे साथ धोखा किया और मुझे एक और काफिले के हाथों गुलाम बनाकर फरोख्त कर दिया, और वो उनको लेकर मक्का मुकर्रमा पहुंच गया। फरमाते हैं कि मैं यहां पहुंचकर मुझे कुछ लगा कि शायद यही वो सरजमीन है। फिर जिस यहूदी के हाथ मुझे बेचा गया था, उस यहूदी ने खुद वो मदीने तैयबा पहुंचाई या उसने किसी को आगे बेचा, बहरहाल मदीने के एक यहूदी के आप गुलाम बन गए, फरोख्त हो गए। फरमाते हैं जब मैं यहां पहुंचा तो मुझे ये खजूरों की वादी नजर आई, नखलिस्तान नजर आया, खजूरों के दरख्त। तो मैंने कहा एक निशानी तो मुझे मिल गई कि यकीनन नबी आखिरुज़्ज़मान सल्लल्लाहु अलैहि वसल्लम यहां हिजरत करके तशरीफ लाएंगे। मैं वहीं रुक गया और उस यहूदी आका के काम करने लगा, गुलाम बन के रहने लगा। लेकिन मैं इंतजार कर रहा था कि जाने कौन है सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाएं और मैं उनके दस्त मुबारक पर इस्लाम कबूल करूं। कहते हैं एक दिन उसका एक दोस्त यहूदी मिलने के लिए आया और उसने कहा कि उस दूसरे यहूदी से, तुम्हें पता है इन अंसार पर अल्लाह की मार पड़े और बहुत बुरा भला कहा कि इन्होंने एक शख्स को अपना नबी मान लिया है। कुबा में एक शख्स आया, उसको इन्होंने अपना नबी मान लिया। फरमाते हैं कि मैं दरख्त पर चढ़कर कुछ काट छाट कर रहा था पत्तों की और फलों को उतार रहा था। मेरे कान खड़े हुए और मुझ पर एक लर्जा तारी हो गया और मैं वहीं खुशी से झूम उठा कि अब मेरा मुकद्दर जो है मैं मुकद्दर पा जाऊं। मैं अपना काम करके नीचे उतरा, मैंने यहूदी से पूछा, उसने कहा एक थप्पड़ मुझे रसीद किया और कहा कि ये तुम्हारा काम नहीं, जाओ अपने काम से काम रखो। कहने जब मुझे यकीन हो गया कि सरकार तशरीफ ले आए हैं तो मुझे उस राहिब की वो निशानियां याद आईं कि जो उसने मुझे बताई थी कि अगर ये निशानियां उनमें पाओ तो तुम उनके दामन से वाबस्ता हो जाना। पहली निशानी ये कि वो नखलिस्तान की तरफ हिजरत करेंगे, दूसरी निशानी ये कि वो सदका वसूल नहीं करेंगे, तीसरी निशानी ये कि वो हदिया कबूल कर लेंगे, नजराना कबूल कर लेंगे, और चौथी निशानी यह कि उनकी पुश्त पर मोहर नबूवत होगी। फरमाते हैं कि मैं कुछ खजूरें लेकर हुजूर की बारगाह में पहुंच गया। मैंने सरकार को देखा तो मुझे यकीन था कि यही हैं। मैंने अर्ज किया कि ये कुछ सदका लाया हूं, आप इसे कबूल कर लें। सरकार ने फरमाया कि अल्लाह का नबी सदका कबूल नहीं करता। फरमाते मैंने समझ लिया कि दो निशानियां पूरी हो गई। फिर मैं वापिस आ गया, फिर मैंने दोबारा से कुछ खजूरें ली, हुजूर की बारगाह में पहुंचा, अर्ज किया कि ये मैं कुछ नजराना हदिया लाया हूं, सरकार ने वो कबूल कर लिया। तीन निशानियां पूरी हो गईं। काम में इस इंतजार में था कि किसी तरह इनकी पुष्प से कपड़ा हटे तो मैं देखूं कि मोहरे नबूवत है कि नहीं है। कहने एक मरतबे में मदीने में हाजिर था तो सरकार तशरीफ फरमाते जन्नतुल बकी में एक मुसलमान की तदफीन के मौके पर मैं पहुंच गया, तो मैं वहां मौजूद था। मैं सरकार के सामने बैठा था, मुझे ख्याल आया, मैं पीछे आके बैठ गया कि शायद उठते बैठते कुछ मुझे ज्यारत हो जाए। जब मैं पीछे आके बैठा तो सरकार ने आज खुद अपना कुर्ता का पिछला हिस्सा उठा दिया और फरमाते हैं कि मैंने जब मोरे नबूवत की ज्यारत की तो मेरा ईमान यकीन में बदल गया कि जो जो निशानियां थी वो सब सरकार की दात में पूरी हुई। और उसी वक्त मैंने दस्ते मुबारक को पकड़ा और इस्लाम की बैत की, अल्लाह रब्बुल इज्जत की वहदानियत और रसूलुल्लाह की रिसालत की गवाही दी और दामन मुस्तफा से वाबस्ता हो गया। ये अजीम शान सहाबी रसूल इस तरह से चलते चलते हुजूर की बारगाह में पहुंच गए। इन्होंने ही ये तजवीज पेश की कि खंदक के मौके पर ये गज़वे खंदक के मौके पर खंदक खोदी जाए, और उन्हीं की इस तजवीज पे ये खंदक खोदी गई। और आपका वो वाकया जो बाग से मुतालिक है, सरकार दो आलम अलैहि सलाम के अपने मुबारक हाथों से लगाए हुए दरख्त हजरत सलमान फारसी ने हुजूर की माइयत में लगाए, और जब वो फल देने लगे तो उन फलों को उस यहूदी के सुपुर्द किया और 40 ओकिया सोना जो उसने शर्त लगाई थी कि मुझे दो, वो भी हुजूर की बारगाह में एक शख्स सोने की डरी लाया। हुजूर ने फरमाया सलमान कहां है, बुलाया, फरमाया सलमान जाओ ये यहूदी को दे दो और अपना कर्जा माफ करो। कहने हुजूर ये तो कम लग रहे हैं, फरमाया तोलो, जब तोला तो वो उतनी मिकदार में था 40 रुपया, फरमाया जाओ ये उसको दे दो। मेरे रसूल ये कैसे गवारा करते हैं कि ये गुलाम तो मेरा है और गुलामी किसी और की करे। इसलिए जब गुलामे मुस्तफा बन जाओ तो फिर गुलामे मुस्तफा ही बन के रहो, किसी और की गुलामी करने की जरूरत नहीं। हजरत सलमान फारसी का वो बाग आज भी मदीना तैयबा की सरजमीन पर मौजूद है और मदाइन की सरजमीन पर आज भी उनका मदार मुबारक मरजाए खलायक है। अल्हम्दुलिल्लाह हम लोगों की वहां हाजिरी हुई। ये इलाका किसी जमाने में ईरान का हिस्सा था, आपको वहीं मदाइन का गवर्नर बनाकर भेजा गया और वहीं पर ही आपका विसाल हुआ और वहां आपका मदार मुबारक है। आपके मदार मुबारक के करीब ही तीन मदारात हैं जिनमें हजरत अब्दुल्ला बिन जाबिर बिन अब्दुल्ला रजी अल्लाह तआला अन्हु का मदार है और दो सहाबा के और मदारात वहां मौजूद हैं, वहां पर हाजिरी का शर्फ हासिल हुआ हमें। اور ہم نے وہاں صلاۃ السلام کا نذرانہ پیش کیا, قصیدہ بردہ شریف پڑھا, ایک عجیب کیفیت تھی. اور یہ سب باتیں جو ہمارے علم میں تھیں اور وہاں ان کے بارگاہ میں جب کھڑے تھے تو ایک عجیب کیفیت تھی کہ ہم ایک ایسی عظیم ہستی کے دربار میں اور ان کے سامنے کھڑے ہیں جن کے لیے حضور نے فرمایا کہ سلمان میرے اہل بیت میں سے ہیں, سلمان میرے گھر والے ہیں. جب خندق کھودی جا رہی تھی اور ضربیں لگ رہی تھیں تو حضرت سلمان فارسی بڑے جوش کے ساتھ, بڑی قوت کے ساتھ ایک ایک دو دو آدمیوں کا اکیلا کام کر رہے تھے. دو آدمی مل کے جتنا کام کرتے حضرت سلمان فارسی اس سے زیادہ کرتے. انصار نے کہا کہ سلمان و منا, سلمان ہمارے ہیں. مہاجرین نے کہا کہ سلمان ہمارے ہیں. سب ان کو کہتے تھے یہ ہمارے ہیں. میرے آقا علیہ السلام نے اس وقت فرمایا کہ سلمان میرے اہل بیت میں سے ہیں. یہ انفرادیت کہ ایک باہر والے کو حضور اپنا گھر والا قرار دیں, یہ حضرت سلمان فارسی کی انفرادیت ہے اور ان کے مقام کی بلندی کی دلیل ہے کہ سرکار نے ان کو کتنی اپنائیت عطا فرمائی. حضور کے سارے صحابہ حضور کے اپنے, ان کے لیے فرمایا میرے اہل بیت میں سے ہیں, میرے گھر والے میں. یہ عظیم الشان صحابی رسول آج بھی عراق کی سرزمین پر بغداد کے قرب و جوار میں, مدائن کے علاقے میں, سلمان پاک کا علاقہ جو کہلاتے ہیں وہاں پر آپ کا مدار مبارک ہے. اللہ تبارک و تعالی ہم سب کو غزوہ خندق کے اس پورے واقعے سے اپنے ایمان کو تازہ کرنے کی توفیق عطا فرمائے اور صحابہ کرام کی محبت کی وہ عظیم الشان مثالوں سے اپنے ایمان کو قوت دینے کی توفیق عطا فرمائے. آپ سب مل کے دعا کریں کہ الہ العالمین جو محبت کی طاقت عقیدت تو نے صحابہ کے دلوں میں ڈالی, اس عقیدت اور محبت کا فیض ہمیں بھی عطا فرما دیں, ہمارے دلوں کو بھی رسول اللہ کی محبت کا گہوارہ بنا دیں. باری تعالیٰ جس طرح سے ان صحابہ نے رسول اللہ صلی اللہ علیہ وسلم کی غلامی کا طوق اپنے گلے میں ڈال کر غلامی کا حق ادا کیا, الہ العالمین جو کچھ پڑھا اس کا ثواب نبی کریم صلی اللہ علیہ وسلم کی بارگاہ میں پہنچ کر تمام اہل خندق کی روح کو ثواب پہنچے, خصوصاً حضرت سلمان فارسی رضی اللہ تعالیٰ عنہ کی روح مبارک کو ثواب پہنچ کر, جناب صدیق جمالی صاحب کی والدہ کی روح کو اس کے ثواب سے مستفید فرمائیں, ان کے صغیرہ و کبیرہ گناہوں کو معاف فرمائیں, جو بیماری میں انہوں نے تکلیف اٹھائی ہیں ان کے گناہوں کا کفارہ بنائیں. وصلی اللہ تعالیٰ علی خیر خلقہ و نور عرشہ محمد و آلہ و اصحابہ اجمعین برحمتک یا رب.